नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्ताएका छौं वरिष्ठ साहित्यकार राजेश्वर देवकोटा। विक्रम सम्बत 1986 असोज 20 का दिन गोर्खाको लिग लिगमा जन्मनुभएका साहित्यकार देवकोटा नेपालको राजनीति क्षेत्रमा पनि चिर परिचित व्यक्ति हुनुहुन्छ। जयतु संस्कृतम आन्दोलनका सहभागी मध्येका एक देवकोटा 2019 सालमा पहिलो पटक शिक्षा सहायक मन्त्री बन्नु भएको थियो। प्राय गरी नेपाली साहित्यको सबै विधामा कलम चलाउनु भएका देवकोटाले आवर्तन 2041, द्वन्दको अवसान 2042, पूर्व कथा 2043, उत्सर्ग प्रेम 2044 लगायत डबली उपन्यासहरू नेपाली साहित्यलाई दिइसक्नु भएको छ भने फुटकर कविता लेख निबन्ध तथा हाम्रा पुर्खाहरू जीवनी संग्रह आदि प्रकाशमा ल्याइसक्नु भएको छ। 2044 सालमा उत्सर्ग प्रेमको लागि मदन पुरस्कार, 2043 को साझा पुरस्कार पूर्व कथाको लागि तथा 2067 को आदिकवि भानुभक्त पुरस्कारहरू लगायत थुप्रै मान सम्मान प्राप्त गरिसक्नुभएका देवकोटा हाल अमेरिकी भ्रमणको अन्तिम चरणमा हुनुहुन्छ। यही मौकामा हामीले वाशिङटन डीसीबाट नर्थ क्यारोलिना रहेको उहाँको निवास स्थानमा फोन गरेर आफ्ना केही खसखस राख्ने प्रयास गरेका छौं। त आउनुहोस् उहाँलाई स्वागत गरौं। वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाज्यू, यहाँलाई खसखस.com मा हार्दिक स्वागत छ।
धन्यवाद।
अमेरिकी भ्रमणको प्रयोजन के थियो तपाईँको?
मेरो वास्तवमा भन्नुहुन्छ भने मेरो सबै परिवार अहिले यही छन्, छोरा छोरी नाति नातिन जति हुन् जम्मै यही छन्। उनीहरूसित पनि भेट्ने, अमेरिका नआएको म धेरै भयो, म 87 आएको पहिलोपालि यिनीहरूको यो संविधान दिवस मनाउनुको लागि उनीहरूकै निम्तमा म आएको पहिलोपालि। यसपालि म आफ्नै हिसाबले भ्रमणको निम्ति भनेर आएको। अब त्यो बेला र यो बेलामा आकाश जमिनको फरक परिसकेछ। त्यो बेलामा नेपालीहरू फाटो फुट्टो मात्र देखिन्थे, अब एउटा समारोह नै गर्न सक्ने जमात सहर सहरमा भइसकेछ। त्यसबाट एउटा समूह भएपछि कलाको विकास गर्नलाई, नृत्यको विकास गर्नलाई एउटा समूह चाहिन्छ, कल्चरको विकास गर्नको लागि त्यो पाएँ र त्यतातिर प्रवृत्ति पनि बढिराखेको रहेछ नेपालीहरूको। उनीहरू यहाँ भए पनि, तन यहाँ भए पनि मन नेपालमा हुनेहरू नै मैले भेटेँ, यहाँ खुसी लाग्यो।
भनेपछि भ्रमण चाहिँ नि पूर्णतया पारिवारिक नै भ्रमण अथवा व्यक्तिगत भ्रमण नै
मुख्य त पारिवारिक नै हो। त्यसको साथसाथै हामी त जहाँ गयो समूहसितै भेट्ने, समूहमा बस्ने बानी लाग्यो, राजनीति बानी लाग्यो हुनाले जहाँ पनि मैले समूह पाएँ त्यो झन् ठुलो कुरा भयो मलाई।
हजुर, त्यसो भए समग्रमा भ्रमण चाहिँ रमाइलो रह्यो, राम्रै रह्यो भन्नुहुन्छ होइन? अब तपाईँ अहिले पनि भन्नुभयो तपाईँले हामी राजनीतिमा तपाईँ हुनुहुन्छ, साहित्यमा पनि तपाईँ लाग्नु भएको छ, तर तपाईँलाई आफूले चाहिँ आफूलाई एक साहित्यकारको हैसियतले चिनियोस् जस्तो लाग्छ या राजनीतिज्ञको हिसाबले चिनियोस् जस्तो लाग्छ तपाईँलाई?
अब म अब मुख्यत म राजनीतिक नै हुँ। अब म किशोर अवस्थादेखि नै राजनीतिमा संलग्न रहेँ। मैले आफ्नो एकान्तवासको लागि, एकान्त चिन्तनको लागि बेलुकाको समय, प्राय बेलुकाको समय कसैसित नभेट्ने लेखनमा लगाएको हुनाले साहित्य पनि सँगसँगै आए जस्तो देखिन्छ। मैले साहित्य प्रतिपादन गर्छु भनेर वास्तवमा साहित्य प्रतिपादनको लागि भनेर मैले लेखन थालेको पनि होइन, किनभने मान्छेले आफूलाई एक सम्मा राख्नु पर्यो, लुकाउनु पर्यो अथवा भिजाउनु पर्यो कतै भने एकान्त चाहिन्छ। एकान्त साधना हो मेरो यो साहित्य भनेको। यो राजनीतिमा धेरै द्वन्द्व हुन्छ, धेरै धेरै वाद विवाद हुन्छन्, ती दिनभरका ती वाद विवादबाट मुक्त भएर बेलुकाको समय एउटा चिन्तनमा लगाउने बानी बस्यो भनेर त्यति बेला म जे लेख्छु त्यसलाई अरूले साहित्य भनिदिनु भयो, त्यसमा म एकत्र गर्दैछु। मैले साहित्य प्रतिपादन गर्छु भनेर लेखेको होइन, वास्तवमा मैले जे जति लेखेको छु मेरा अनुभवहरू, मैले देखेका विषयहरू, राजनीति नदेखिने गरिकन राजनीति प्रेरणा त राजनीतिक नै हो, तर त्यो राजनीतिक वाद विवादहरू तत्कालीन विषयहरू नदेखिने गरिकन मैले आफूलाई त्यहाँ भिजाउनुको निम्ति अथवा त्यहाँ समर्पित गरेर लेखिने गरे हुनाले मेरो साहित्यमा त्यस्तो राजनीतिको त्यस्तो गन्ध पनि खास केही छैन, तर कुनै न कुनै रूपले मान्छेको भावनाहरू, राजनीतिक मान्छेको भावनाहरू कुनै न कुनै रूपले व्यक्त भइहाल्छन्, कुनै न कुनै रूपले व्यक्त त भएका छन्। मैले महाभारतको कथा, त्यत्रो ठुलो महाभारतको कथा मैले द्वन्द्वको अवसानमा छोटकरीमा 100 पृष्ठ पनि छैन लेखेँ। अब त्यो महाभारत भनेको सम्पूर्ण राजनीति नै हो, अब त्यसलाई मैले आफ्नो रूपले प्रस्तुत गरेको हुनाले मान्छेहरूलाई नयाँ लाग्यो। मैले महाभारत त सबैले पढ्नुभएको छ, नेपाली महाभारत नपढ्ने अक्षर नजान्ने नेपालीले पनि महाभारत जाने हुन्छ, त्यस हुनाले महाभारतको कथा भन्नको लागि मैले लेखेको होइन, महाभारतको कथा सबैले थाहा। महाभारतको कथा पढ्ने आफ्नो आफ्नो दृष्टिकोण हुन्छ, त्यसमा मैले कसरी पढेँ, म के बुझ्छु भन्ने कुरा मैले त्यसमा लेखेँ हुनाले ल ठिकै लाग्यो भनेर त्यसले भनिदिनु भयो, त्यसलाई साहित्यमा दर्ता पनि गरिदिनु भयो। वास्तव मेरो अनुभूति हुन् त्यसलाई साहित्य भनिदिनु भएको हुनाले म साहित्यमा पनि दर्ता हुन पुगेको हुँ।
भनेपछि अब एउटा कुरा भनिन्छ नि, राजनीतिमा लागिसकेपछि त्यहाँका भित्री कुराहरू, आन्तरिक कुराहरू, कति कुराहरू भन्न हुने या नहुने पनि हुन्छन् र त्यसलाई चाहिँ अव्यक्त गर्दाखेरि अथवा व्यक्त गर्न असमर्थ भएपछि त्यसको वे आउट खोज्ने एउटा चाहिने कुनै उपाय हुन्छ। भनेपछि तपाईँको लागि त्यो साहित्य राजनीतिमा व्यक्त गर्न नसकेका भावनाहरूको लागि वे आउट साहित्य भएको
हो पनि हो। मैले अब यो म अहिले मेरो घर गोर्खाबाट काठमाडौँ आएको 70 वर्ष भएछ, यो 70 वर्षमा मैले 12-13 वर्ष भएपछि काठमाडौँ देखेको, तपाईँदेखि प्रायः काठमाडौँमै छु, कहिले कहिले यता निर्वासित भएर भारततिर बसेँ, नत्र भने म धेरै जसो काठमाडौँमै छु। यी 70 वर्षमा मैले के भोगेँ, के देखेँ भन्ने कुराको एउटा छोटकरी वृत्तान्त जस्तो उपन्यासको फर्ममा मैले एउटा लेखेको छु र अहिले निस्कँदैछ, अब 2-4 दिन निस्कँदै होला कि निस्किसक्यो होला, म यता हिँडेपछि सपना दिया हो।
नाम के हो त्यस उपन्यासको?
महाराजको भूत भन्ने
एउटा
आउँछ। अब महाराज गए, हुकुम गयो, राणाहरू गए, शाह गए, तर हुकुम र हाकिम चाहिँ गएको छैन नेपालमा, त्यो हामीले परिवर्तन गर्न सकेनौँ हामीले पनि। अहिले हुकुम गर्ने र हाकिम चलाउने बाहेक प्रशासन भनेको त्यतिमै सीमित छ, खुसीमा बसेर हाकिम हुने अनि हुकुम चलाउने, जुन राणाहरूको जुनले जुन रोपे बिउ, राणाहरू गए तर बिउ चाहिँ फैलिरहेको छ, त्यो दुरावस्था भोगिरहेका हामी राजनीतिमा लागेर त्यसलाई परिवर्तन गर्न सकेनौँ, त्यो व्यसाद पीडा मसित बसिरहेका हुनाले त्यसको अभिव्यक्ति दिएर लेखेको छु। अहिले धेरै प्रत्यक्ष रूपमा आयो राजनीति, अरू मन त धेरै लुकेको छ मेरो मान्छे नफा पाउने गरिकन लुकेको छ, यसमा चाहिँ अहिले प्रत्यक्ष रूपले नै अलिकति मैले आफ्नो पीडाहरू अनुभूतिहरू लेखेको छु। अब राजनीतिक मान्छेका विचारहरू कुनै न कुनै रूपले कुनै न कुनै पङ्क्तिबाट प्रकट भइहाल्छन्, त्यो लुगाएर लुक्ने कुरा होइन, उनीहरूले म मुख्यतया म राजनीतिक नै हुँ। अब यसको आफूलाई एउटा एकान्त साधनाको निम्ति लगाएको बेलामा कोरिएको कुराहरूलाई यहाँहरूले अरू पाठकहरूले साहित्य भनिदिनुभयो, छाप दिनुभयो, यति हो कुरा।
भनेपछि यो अब प्रकाशोन्मुख भनौँ न रहेको महाराजको भूतको बारेमा तपाईँले आफ्नो आत्मकथा आत्मसंस्मरणको रूपमा नै निश्चित लागेको पुस्तक हो यो।
आत्मसंस्मरण आत्मकथा भनेर त भने होइन, मैले आत्मकथा त मैले छुट्टै लेखेको छु, अहिले म त्यो छाप्दिनँ। किनभने आत्मकथा भनेको आफ्नो जिन्दगी भरि त म सक्रिय नै छु नि होइन, आत्मकथा त सिद्धिया छैन, त्यो पछि छाप्यो होला, तर मैले लेखेर राखेको छु। फेरि हामी जस्तो आत्मकथा पढ्ने मान्छेलाई फुर्सद पनि हुँदैन, किनभने संसारमा ठुला ठुला मान्छेको आत्मकथा पढ्न भ्याउँदैन मान्छेले। हाम्रो आत्मकथाले के प्रेरणा दिन्छ, के ठुलो काम गर्यो र के प्रेरणा दिन्छ, र हामीले आत्मकथा छाप्ने एउटा के अरे आत्मवेदना त यही साहित्यबाट भइहाल्छ, आत्मकथा नै भनेर छाप्नुको लागि चाहिँ म त्यति लायक मान्छे पनि होइन। अन्त अहिले जो पनि हाम्रो आत्मकथा छाप्ने एउटा प्रवृत्ति चलिरहेछ, त्यो चाहिँ अहिले मलाई आफूलाई चाहिँ त्यति सुहाउँदैन लाग्दैन मलाई, तर पनि लेखेर राखिदिएछु, पछि छाप्ने भएछ भने म पछि कसैले छाप्ला।
अब एकछिन हामीले यहाँले भन्नुभयो नि अघि धार्मिक पात्रहरूलाई यता सामाजिक पात्रको रूपमा खडा गरेर लेख्नुहुन्छ भने, यहाँले जाने दुईटा उपन्यास लेख्नुभयो डबली र द्वन्द्वको अवसान, यो महाभारतको कथामा आधारित बनाएर त्यस पात्रलाई सामाजिक रूपान्तरण गरेर लेख्नुभयो, र यो धेरै रुचाइएको पनि र चर्चित भएका दुई उपन्यास पनि हुन्। तर यसलाई धार्मिक पात्रबाट सामाजिक पात्रमा रूपान्तरण गर्ने तपाईँलाई यो मतलब कहाँबाट कसरी विचार आयो भन्नु खोजे हामीले?
यो महाभारतको जहाँसम्म कुरा छ, अरू त मेरो आफ्नै उत्पादन हुन् होइन, कथा आफ्नै परिकल्पना हो। महाभारत यो द्वन्द्वको अवसरमा चाहिँ मैले महाभारतको कथालाई यताउति केही पनि गरिरहेको छैन, जस्ता तस्तै रहेछ। त्यसमा थप गरेर महाभारतमा जे लेखिएको छ त्यो कथालाई मैले कतै थप घट केही गरेको छैन, संक्षिप्तीकरण हुने नै भयो। त्यत्रो महाभारतको अब थोरैमा लेख्दा संक्षिप्तीकरण गरेँ मैले, तर मैले कुनै आफ्नो थपघट गरेको छैन। अब त्यसमा जुन पात्रले जे महाभारतमा भनेको छ त्यसलाई म आफ्नो रूपले त्यसलाई कतै कतै मैले व्याख्या गरेको छु, के अरे आफ्नो रूपले त्यसलाई प्रस्तुत गरेको छु, र कथालाई मैले बिगारेको छैन।
भर्खर तपाईँले भन्नुभयो
यसलाई त्यो अब धार्मिक दृष्टिकोणले लेखेको पनि होइन, वास्तवमा सामाजिक दृष्टिकोणले नै लेखेको हो। महाभारतमा भनिएका कुराहरूलाई कति कुराहरू यस्ता छन् जो कुरा हामीले अहिले लय लयमा लागेर जस्तो लय लयमा भनेको थियो भने हामीले दुर्योधनलाई बडो तुच्छ दृष्टिले हेर्छौँ। अब उसले के भन्यो भने दुर्योधनले ए यो त मेरो राज्य हो, लैजाऊ जितेर लैजाऊ, तर नजितिकन सुलह गर्ने कुरा चाहिँ म मान्दिनँ, एउटा सियोको टुप्पो जति पनि दिन्न तिमीलाई मागेर। त यो त राज्य त अविभाजित कुरा हो, यो विभाजन हुँदैन यसो, त्यस कारण पाण्डवहरू तिमीहरू जम्मै जितेर लैजाऊ, लडाइँ गरौँ जितेर लैजाऊ, तर मागेर सुलह गरेर खाने भन्छौ भने म सियोको टुप्पो जति पनि दिन्न तिमीहरूलाई भन्नु दुर्योधनले भन्यो। कति मार्मिक कुरा भनेको छ, अहिले हाम्रो नेपालको लागि कस्तो के प्रेरणादायी छ। हामीले त्यो धार्मिक दृष्टिले पढ्नेहरूले दुर्योधनलाई तुच्छ एउटा पापी अपराधीको रूपमा मात्रै लिन्छ नि, यो दृष्टिकोण पढाइ हाम्रो हेर्ने दृष्टिकोण पहिलेदेखि नै अलि विकृत भएको छ, एउटा मनुष्यले आजको मनुष्यले त यथार्थलाई हेर्न पर्यो नि। त्यस हुनाले ती कुराहरू चाहिँ मैले जरुर लेखेको छु।
अनि डबली उपन्यासमा तपाईँले चाहिँ यसको कसरी कुरा गर्नुभएको छ भने धार्मिक विश्वासलाई यो यो उपन्यासमा डब्ल्यू उपन्यासमा धार्मिकको विश्वासलाई चाहिँ मानिसप्रति लादिएको धार्मिक दासत्व हो भनेर भन्नु खोज्नु भएको छ. तर यसलाई कुरा गरे धार्मिक विश्वास र दासत्व त दुई थरी बेग्ला बेग्लै कुरा हुन होइन.
अब यो डब्ल्यूमा मैले मुख्य त भन्न खोजेको कुरा के भने धर्म प्रवर्तन गर्नेहरू ठुला ठुला मान्छेहरू भए बुद्ध हो त्यसलाई हामी भगवान नै भन्छौँ. अब क्राइस्टको पनि ठुला मान्छे क्राइस्टको हामी पूजा सम्मान गरौँ पूजा गरे पनि हुन्छ सम्मान त गरिरहेकै छौँ. मोहम्मदले पनि कुनै मनुष्य जातिको हित हो भनेर लेख्या होइन. उनको पालोमा उनले क्रिस्चियनहरूको अत्याचार सहँदा सहँदा दिक्क भएर एउटा लडाकु जस्ता लडाकु एउटा प्रवृत्ति भएको एउटा सम्प्रदाय खडा गरे. यी ठुला ठुला मान्छेहरूले जुन कुरा भने त्यो कुरालाई हामीले धार्मिक रूपमा लिइदियौँ र आफ्नो आफ्नो सम्प्रदाय खडा गऱ्यौँ. सम्प्रदाय पछि उपसम्प्रदाय अनेक विभाजन ल्याइदियौँ हामीले. मनुष्य जातिमा विभाजन होस् भनेर बुद्धले आफ्नो सन्देश दिनुभएको होइन नि, क्राइस्टले पनि होइन. त्यस कारण महात्माहरूले भनेको कुरालाई हामीले वास्तविकतालाई हामीले धार्मिक दृष्टिकोणले हेरेर आफ्नै रूपले व्याख्या गरेर उनीहरूलाई को विचारलाई हामीले भगाइदियौँ, आफ्नो आफ्नो स्वार्थमा प्रयोग गर्यौँ. अब अहिले क्राइस्टले यी क्रिस्चियनहरूको बिचमा यत्रो सम्प्रदाय खडा होस् भनेर त लेख्नु भयो होइन नि, अथवा क्रिस्चियनिटीको नाममा अरूलाई अत्याचार गरौँ भनेर त लेख्नु के अरे भन्नुभएको होइन. तर हामी त्यसलाई आफ्नो स्वास्थ्यको निम्ति प्रयोग गऱ्यौँ.
ती विचारहरूको अपव्याख्या भयो भन्नु खोज्नुभएको.
धेरै अपराध गरेको छ उहाँहरूप्रति. उहाँहरू जे हुनुहुन्थ्यो उहाँहरूलाई धर्मको नाममा उहाँहरूलाई नै हामी विकृत गरिदियौँ. बुद्धिस्टहरूले बुद्धलाई विकृत गरिदिए, क्रिस्चियनहरू त क्राइस्टलाई यति विकृत गरिदिए. ती क्राइस्टको मूलभूत कुरा क्राइस्टको विचार त अब क्रिस्चियनिटीमा आउँदै आउँदैन. सम्प्रदायको भाषण त्यो त जबरजस्ती अर्कालाई धर्म परिवर्तन गराउने गराउँदै हिँड्नेलाई क्रिस्चियन भन्छन् अहिले हाम्रोतिर. अब त्यो भने त होइन नि त उहाँले होइन. त्यो कुरालाई मैले डबलीमा उठाएको छु. यसो समाधान कहाँ त भन्दाखेरि यसो समाधान यी सबै कुरा छोड्नुमा छ. यी सम्प्रदाय सम्प्रदाय सेक्टमा विभाजन गर्ने होइन. अब हामीले फेरि फर्काउनु पर्छ होइन कुरामा
नेपाली उपन्यासको विधामा यहाँले 5-6 उपन्यास लेखिसक्नुभयो. नेपाली उपन्यासको विधालाई कतिको नजिकबाट हेर्नु भएको छ यसको बारेमा अलिकता कस्तो विचार अवधारणाहरू बनाउनु भएको छ यहाँले?
अब मैले यो साहित्य प्रतिपादन गर्छु उपन्यास लेख्छु भनेर लेखेको होइन. वास्तवमा मेरो आफ्नो मनको कुराहरू कुनै न कुनै रूपले प्रयोग गर्ने भनेर लेख्दा लेख्दै यी विधाहरू यी कृतिहरू तयार हुन गएका हुन्. अब साहित्यकै प्रतिपादन गर्छु भनेर लेख्ने साहित्यकारहरू हाम्रो बिचमा धेरै हुनुहुन्छ, धेरै सफल पनि हुनुहुन्छ, राम्रो पनि हुनुहुन्छ, असल हुनुहुन्छ. तर उहाँहरूकै विचारले मलाई पर्याप्त भएको भए त म आफ्नो किन लेख्दै लेख्दैन थिएँ. उनीहरूले अब आजको मैले जे भनेको छु मेरो विचार सुझाव नमिल्ने मान्छे भोलि अर्को भाइले आफ्नै विचारले लेख्छ. उनीहरूले साहित्यको उत्थान भनेको त निरन्तर भइरहनु पर्छ, गइरहनुपर्छ, गइरहन्छ भन्ने मेरो एउटा विश्वास छ. त्यस कारण यो यस्तो उस्तो भनेर म अहिले त्यो प्रवृत्ति मैले देखाएको छैन.
अनि अब तैपनि नेपाली उपन्यासमा के कस्ता कमजोरीहरू छन्, के कस्ता विशेषताहरू छन्, नेपाली उपन्यासहरूमा के हुनुपर्छ, कस्तो गुण हुनुपर्छ भन्ने कुरा त एउटा आफूलाई तपाईँलाई लागेको होला नि?
होइन, अब ठुल्ठुला उपन्यासकारहरू लेखकहरूको पढेँ मैले. अब खास गरी उनमा रसियन उपन्यासकारहरू लेखकहरूबाट पनि धेरै प्रभावित छु. कारण जति पढ्यो छु धेरै प्रभावित छु म. अब चेखवले लेखेका विषय मामुली सजिलो सरल विषयबाट यस्तो अनुभूति दिएका छन् उनले, त्यसो म धेरै प्रभावित छ. अरू साहित्यकारहरूबाट पनि रसन साहित्यकारबाट प्रभावित भएकै थिएँ. उनले लेखेको कुरा धेरै पढे. उनले चेरीको बगैँचा भन्ने एउटा लेखेका छन्. त्यो चेरीको बगैँचा सिम्पल कुरा छ, अन्त कस्तो प्रभाव पार्छ भने, अनि मैले उनी बितेपछिको घटनालाई लिएर त्यो चेरीको बगैँचाको कन्टिन्युएसन एउटा कथा लेखेको छु, सानो कथा. उनकै शीर्षक भनेर दिएपछि ठिक छ, तर उनी बितेपछिको रसियाको परिस्थिति के कस्तो हुँदै गएर कहाँ पुग्यो, कहाँ गएर अड्कियो भन्ने कुरा मैले उनको सम्मानको लागि, कथकको सम्मानको लागि उनको शीर्षकमा मैले आफ्नो कथा लेखेको छु. म रसिया पनि गएँ, धेरै घुमेको छु पनि. त्यस्तै अब फ्रेन्च राइटरहरूको पनि पढेको छु, अङ्ग्रेजी राइटरहरूको पढेको छु. संसार धेरै त पढ्न सकेको छैन. हामीले पढ्ने भनेको अङ्ग्रेजी लेखकहरूको, त्यही फ्रेन्च लेखकहरू, त्यही रसियन लेखकहरूको. अब युरोप भने त्यस्तो त होइन, अरू धेरै छ. अब यो अमेरिकन लेखकहरू हेमिङवे जस्ता, हेमिङवेले साधारण कुरा लेख्नु भएको छ, केही खास कुरो छैन. तर त्यो उहाँको डिस्क्रिप्सन यस्तो छ कि त्यसमा धैर्य गरेर त आफै हराइन्छ, त्यस्तो लेख्नु भएको छ. यी ठुला ठुला राइटरहरू हुन्, उनीहरू भने ठुला हुन्. अब हामी भने भर्खर यसो कालिदासले भन्नुभएको छ, त्यो बामनले बाहुन्यले त्यो अल्गो रुखको फल त्यो हात माथि उठाउँछ नि, कस्तो उपहास हुन्छ. अरू फलको रुख त उहाँ कतिमाथि उसले हात उठाउँछ, मैले पनि टिप्न सक्छु भनेर. त्यही बाहुन्य हौ हामी. उहाँले आफूलाई भन्नुभएको, तर उहाँ त अर्को भइहाल्नु हो कालिदास, त्यो हामीलाई लागु हुन्छ त्यो.
हजुर, अनि अब यहाँ भनौँ न, अघिको कुरा पनि भयो, जस्तै राजनीति पनि लाग्नु भएको छ, साहित्यमा पनि लाग्नु भएको छ. राजनीतिमा लागेको लाग्नु भएको हिसाबले ल मानुस एकछिनलाई जाने, हामी काल्पनिक कुरा गरौँ त, तपाईँ देशको प्रधानमन्त्री हुनुभयो, साहित्यमा देख्नुभएका कमी कमजोरीहरूको लागि तपाईँले प्रधानमन्त्री भएपछि हुनुभयो भने साहित्यको लागि पहिला गर्नुपर्ने काम के होला तपाईँको, एउटा हाइपोथेटिकल क्वेसन. हजुर,
यो त मैले सोचेकै छैन. तपाईँले यस्तो गहन कुरो सोध्नुभयो कि म अब यो त धेरै हाइपोथेटिकल हुन्छ, किन म प्रधानमन्त्री नै हुने अहिले सम्भावना छैन.
होइन, यो हाइपोथेटिकल, तर साहित्यमा देखेको
विगत कालमा लगभग भइ पनि सकेका हौ. अब धेरै केही कारणले अड्कियो अड्कियो अघि नआउने त अब त्यो युवै भयो. त अब त्यहाँ कुनै मेरो अहिले तत्काल कुनै सम्भावना पनि छैन. त्यही नै अब भयो भन्ने कुरा नै एउटा दुर्व कुरा हुन्छ. भएपछि साहित्यको लागि के गर्छु भन्ने कुरा त झन् दुर्व सोचेकै छैन. यो
मैले त्यही सोध्न खोजेको, मतलब साहित्यमा के कस्ता कमजोरीहरू छन्, त्यसलाई चाहिँ सुधार्नु पर्ने के छन् कुराहरू.
भए पनि नभए पनि म साहित्यकारहरूको अब मेन अफ लेटर्स भन्छन् उहाँहरूको म ठुलो भक्त छु. भर्खर व्यक्त गरेर साहित्यकारहरूको वृद्ध साहित्यकारहरू त्यो प्रतिस्थापित भइसकेका ठुला महर्षि भइसकेका साहित्यकारहरू सबको म सम्मान गर्छु. कसैलाई मैले क्रिटिसाइज गरेर यो भएन भन्ने छैन. अहिलेसम्म धेरैको भूमिका लेखेँ, सबैको उचितको भूमिका लेखेँ होला. मैले कसैलाई नबिजिने कुरा गरेर नै आफ्नो कुरा सिद्ध्याउन सकेको छु.
अब यहाँबाट हामीले थाहा पाएकै अनुसार तपाईँले अर्को भविष्यमा पुस्तक लेख्दै हुनुहुन्छ, नेपालको राजनीतिक इतिहास भन्ने किताब. यसको बारेमा कहाँ पुग्यो, कहिले निस्किन्छ, केही भन्दैन?
होइन, अब यो चाहिँ धेरै अध्ययनको विषय छ. अरू अब उपन्यास लेखेँ, सरासर लेख्न सकिँदैन. अब यो धेरै अध्ययनको विषय भएको हुनाले मेरो पहिलो अध्याय बलबल सिद्ध्याएको छु. मेरो पाँच छ अध्यायमा सिद्ध्याउनु पर्छ. म अध्ययनकै क्रममा पनि छु. नेपालको नेपाल सानो भए पनि यसको इतिहास धेरै लामो छ र धेरै ठुलो छ. अब यो नवजात म भन्छु अस्ति त्यहाँ भाषणमा पनि भयो एटलान्टामा मैले. अब यो नवजात मुलुकमा आएर हामीले सिक्नु परिरहेछ. यसको उत्थानै 3-4 सय वर्षको छ. हामी त 3-4 हजार वर्षदेखिको एउटा उत्तराधिकार लिएर बसेका छौँ. पहिले हामीले दिएथ्यौँ, अहिले हामी लिन आएका छौँ. हाम्रो दशा यस्तो छ भन्ने कुरा मैले त्यहाँ भने. त्यसो हुनाले हाम्रो इतिहासको प्रवाह धेरै पुरानो र धेरै लामो छ. अब त्यसको अध्ययन गरेर त्यसको सार सिकेर लेख्नु पर्ने भएको हुनाले मलाई अलिकति समय लाग्छ. 2-3-4 वर्ष पनि लाग्नु सक्छ. म अब त्यसमा लाग्छु भन्ने विचार छ.
अनि यसमा सहयोगीहरू कोही छन् कि तपाईँलाई सहयोग गर्ने सामग्रीहरू?
साहित्यले यो इतिहास लेख्नुमा कोही सहयोगी छैन. आफै लेख्ने हो मेरो. अब हेर्नुहोस्, अब वर्षौ त मेरो त भर्खर यङहरू हुनुहुन्छ. मेरा साथीहरू, म धेरै कान्छु थिएँ राजनीतिमा पनि पढ्दा पनि. म सबै उमेर बढी भएकाहरू नै सङ्गत भयो मेरो. उहाँहरू सबै लगभग सिद्धिनु भयो. म त साथीहीन भइसकेँ. म किनभने मेरो साथीहरू त धेरै म जेठा जेठा परे उनीहरू गइ पनि सके. अब हामीले सम्मान गरेको भयो. बाँकी छन् एक दुईवटा. अब माधव घिमिरे हुनुहुन्छ, सत्यमोहन जोशी हुनुहुन्छ, अझै मदन मणि अझै लेख्दै हुनुहुन्छ. अब चाहिँ लेख्न सक्नुहुन्न होला. उहाँहरू हामीले सम्मान गरेर 2-4 जना पात्रहरू हुनुहुन्छ. मेरो कन्टेम्पोरेरी अरू कोही छैन.
अहिले तपाईँ यहाँले माधव घिमिरेको नाम लिनुभयो, त्यो सुनेपछि मैले झट्ट के सम्झेँ भने तपाईँ देवकोटा, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समाजमा पनि एकदम नजिक भएर तपाईँले काम गर्नुभएको छ.
लक्ष्मीप्रसादसित त हामी धेरै नजिक थियौँ. अब बालकृष्ण समाजसित त्यति त होइन, तर उहाँसित सम्पर्क चाहिँ थियो.
त्यसो भए देवकोटासँग नजिकसँग संसर्ग हुँदाखेरिको एउटा बिर्सनै नसक्ने क्षण केही छ, त्यस्तो सम्झिन सक्नुहुन्छ अहिले?
होइन, उहाँ एउटा ठुला कवि भइकन एउटा महान एउटा यो मानवतावादी, वास्तवमा शरीरै मान्छे भन्ने कोही छ भने यो निष्पाप भन्छ क्या, निष्कलङ्क, भित्र निर्विकार, कुनै विकार नभएको साहित्यिक कोही छ भने त्यो लक्ष्मीप्रसाद नै होला. त्यस्तो पाएँ मैले उहाँलाई. कुनै विकार नभएको, कुनै अहम नभएको, कुनै केही आफ्नो केही नदेखाउने, के हुँदै नभएको त्यस्तो निष्पाप मान्छे उहाँ नै हो. कुनै एउटा त्यस्तो कल्पनै छैन उहाँलाई. त्यो त्यसो हुनाले महाकवि कसरी भयो त भन्नु भन्दाखेरि म त्यही सम्झिरहन्छु.
अब हामी कार्यक्रमको झनझन अन्त्यमा आइसकेका छौँ. अब अघि हामीले भन्यो नेपालको राजनीतिमा यहाँ लामो समयदेखि आबद्ध हुनुहुन्छ. नेपालको राजनीति, नेपालको भूत वर्तमान र भविष्यको बारेमा, नेपालको भूत वर्तमान र भविष्यको बारेमा छोटो शब्दमा आफूले भन्नु पर्दाखेरि के भन्नुहुन्छ?
अब अहिले हेर्नुहोस्, हामीले सकेनौँ, हामीले सुधार्न सकेनौँ. बिग्रेकोलाई पनि फेरि हामीले आफूले रोक्न सकेनौँ. हामी हारेँ, म त्यो हारेको मध्येको र अहिले म यो 2 महिना यहाँ बिताएको भने त्यो भागेकै जस्तो हो कि. नेपाल राजनीतिमा न राजनीति प्रभावमा जान सक्ने, अहिलेको प्रभावमा न मिल्न सक्ने, न त्यसलाई सुधार्न सक्ने भने त कति पनि यो त अटाइएन कि. त्यो प्रभावमा जान सक्नु पर्यो. प्रभाव देखिएकै छ, ओह्रालो लाएछ. त्यो प्रभावमा कसरी मिसिनु? अब त्यो चित्त नबुझी त्यसलाई रोक्न सक्ने त्यसलाई फर्काउन सक्ने क्षमता पनि भएन मसित. त्यसले म दुई तीन वर्षदेखि राजनीतिमा देखिएकै छैन, देखिन पनि चाहदिन. कोही सम्पर्कमा आउँछन् मिडियाहरू, उनीहरूसित मैले राजनीतिक कुरा गर्नु छ भने मसित आउँदै नहो. अहिले मैले भन्ने कुरा केही छैन, भन्ने कुरा के हुन्थ्यो भने भएन भन्नु, भएन भन्न सक्नेले सुधार्नु पनि त सक्नु पर्यो नि. भएन भने अर्को दुःख दिएर मात्रै त उम्किन पाइँदैन. त्यसो हुनाले मैले दुई तिन वर्षदेखि यो राजनीतिबाट पलायित जस्तै छु, तर अब सँगै पलायित हुन सकिँदैन. अब गएपछि केही न केही एउटा रूप लिनै पर्ला, एउटा धारा समात्नै पर्ला. यस्तो छ राजनीति. अब नेपालको दुरवस्था झर्दो छ, झर्दै झर्दैछ, अझै कहाँ गएर अड्किने हो, त्यो झरेकै अवस्थामा छ.
हजुर ल भएछ. अब अन्त्यमा खसडट.कमका श्रोताहरूलाई विशेष सन्देश दिन
भने, हेर्नुहोस् मेरो एउटै सन्देश छ अमेरिका आएर सबैलाई, हाम्रो देशवासीलाई पनि सबैलाई मेरो सन्देश के भन्ने, एउटा अनुरोध भनौँ न, त्यो सन्देश दिन लागेको म के छ र एउटा अनुरोध के, मेरो विचार के हुन्छ भने, हामीले नेपालको कल्चरलाई राजनीतिकरण गरिदियौँ. अमेरिकनहरूले राजनीतिलाई कल्चर भन्नु, राजनीतिक द्वन्द्व, यहाँ पनि पार्टी सिस्टम छ नि, त्यो पार्टी जब अमेरिकन कल्चरलाई उठाउनु पर्ने त्यो उनीहरूले पार्टी भेद गर्दैन, पार्टी सबै पार्टी मिलेर आफ्नो कल्चरको विकास गर्छन्. हामीले पार्टी भेद गरेर पार्टीभित्र आफ्नो कल्चरलाई तल झार्ने कोसिस गऱ्यौँ, आफूतिर खसाल्ने कोसिस गऱ्यौँ. यी दुईटा कुरामा त्यति ठुलो कुराको अन्तर, यति ठुलो अन्तर छ. त्यो कुरा मैले पनि अध्ययन गरेँ. यहाँ जब अमेरिकाको प्रश्न आउँछ, रिपब्लिकन कुन डेमोक्रेट कुन, उनीहरूले भेद गर्दैन. अमेरिकाको प्रश्न आउँछ, त्यसले राष्ट्रवाद पनि भन्नुहोस् या नेसनल कल्चर पनि भन्नुहोस्, तर हाम्रोमा भेद आउँछ. यस्तो अवस्था छ, दुरवस्था भने यही हो मुख्य. त्यो
राष्ट्रवाद बलियो हुनु पर्यो भन्ने यहाँको सन्देश,
त्यही हो, राष्ट्रवाद बलियो हुनु पर्यो. त्यो झन झन कमजोर हुँदै गएछ, नेपालको सम्मान गुमेको छ, घटेको छ. त मैले अटलान्टा सम्मेलनमा गैदरिङमा पनि मैले भने, तपाईँहरूले सिक्नुभएको छ नेपाल आउनुहोस् अहिले अहिले नयाँ प्रकाश दिनुहोस्. अब हामी त अहिले हारेर बसेका छौँ, जे गर्न खोजे जे गर्न खोजे त्यसको उल्टो भइरहेको छ. अब राष्ट्रवाद त मुख्य हो नि, हाम्रो चुरो हो, त्यसलाई हामीले उत्थान गर्न सकेनौँ.
आशा गरौँ यो राष्ट्रवाद हामी सबै नेपालीहरूमा एकताका साथ वृद्धि होस् र नेपाल भन्दाखेरि फेरि हामीलाई एकचोटि गौरव गर्ने मौका पाइयोस्. यति भन्दै वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाज्यू, तपाईँको नेपाल सम्मको यात्रा सफल तथा सुरक्षित रहोस् भन्ने कामना गर्दै आजलाई बिदा मार्छौं. खसखस.कमलाई प्रदान गर्नुभएको तपाईँको अमूल्य समय र विचारको लागि आभार व्यक्त गर्दै धन्यवाद भन्छौ.
धन्यवाद.
फोन नराख्नुहोस् है.